الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. حضور نبی اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، من صلى علی فی یوم خمسین مرہ صافحته یوم القیامہ، او کما قال علیہ الصلاۃ والسلام. ارشاد فرمایا کہ جس نے مجھ پر دن بھر میں 50 مرتبہ درود پاک پڑھے تو کل بروز قیامت میں اس کے ساتھ مصافحہ کروں گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. پیارے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین، ماہ صیام، ماہ غفران، ماہ محترم رمضان المبارک اپنی برکتیں لٹا رہا ہے، اور مدنی چینل کے ناظرین، جیسے آپ روزوں کے ذریعے، تراویح کے ذریعے، مختلف عبادات، اوراد و وظائف اور تلاوت قرآن کے ذریعے اس ماہ محترم کی برکتیں حاصل کر رہے ہیں، وہیں پر مدنی چینل کے ذریعے سے مختلف سلسلے، مختلف پروگرامز کے ذریعے حصول علم کا سلسلہ بھی جاری ہے. یوں ہی اسی آپ کے مدنی چینل پر پروگرام درس تراوی میں قرآن مجید فرقان حمید کے سپاروں کا مختصر خاکہ بیان کیا جاتا ہے، ایک خلاصے کے طور پر سورتوں کے مضامین اور تھوڑی سی ڈٹیل آپ کے گوش گزار کی جاتی ہے. آئیے سماعت فرمائیے. آج کے اس درس تراوی میں آپ سماعت فرمائیں گے قرآن حکیم فرقان حمید کے 16 سپارے سے درس تراوی. اس پارے کے آغاز میں ہی سورہ کہف کا کچھ حصہ موجود ہے، اور اس کے بعد سورہ مریم اور سورہ طہٰ، یہ کمپلیٹ دونوں سورتیں موجود ہیں. سورہ کہف، اس میں 12 رکوع ہیں اور 111 آیات مبینات ہیں. اس کو کہف کا نام دیا گیا کیونکہ کہف کا جو معنی ہے یہ پہاڑی غار ہے، اور چونکہ اس سورہ مبارکہ میں اصحاب کہف یعنی پہاڑی غار والے چند اولیاء کرام رحمہم اللہ تعالی کا تذکرہ موجود ہے کہ انہوں نے اپنے ایمان و اسلام کو، اپنے دین کو بچانے کے لیے ایک پہاڑی غار میں پناہ لی تھی اور اپنے دین کو محفوظ کر لیا. اسی مناسبت سے اس سورہ مبارکہ کا نام کہف رکھا گیا. اس سورہ مبارکہ کو پڑھنے کے بہت فضائل احادیث مبارکہ میں موجود ہیں. یہ سورہ مبارکہ پڑھنے سے گھر میں سکون اور اطمینان نازل ہوتا ہے اور برکتیں ہی برکتیں ہو جاتی ہیں. آئیے ایک حدیث مبارک آپ کی گوش گزار کرتا ہوں. حضرت براء بن عازب رضی اللہ تعالی عنہ فرماتے ہیں کہ ایک مرتبہ ایک صحابی رضی اللہ تعالی عنہ نے اپنے گھر میں سورہ کہف پڑھی، ان کے گھر میں ایک جانور تھا، وہ بھدکنا شروع ہو گیا، یعنی یوں کہہ لیں کہ جھومنے لگا، حرکت میں آ گیا. انہوں نے سلامتی کی دعا کی، اور پھر اس کے بعد غور سے جب دیکھا کہ معاملہ ہے کیا، تو انہیں پتا چلا کہ ان کے سر پر ایک بادل ہے، اور وہ بادل انہیں نظر آ گیا. اس بادل نے انہیں ڈھانپ رکھا ہے، ان کے اوپر سایہ کر رکھا ہے. ان صحابی رضی اللہ تعالی عنہ نے سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم کی بارگاہ میں حاضر ہو کر یہ واقعہ حضور کے گوش گزار کر دیا. نبی اکرم صلی اللہ علیہ وسلم ارشاد فرمانے لگے، اے فلاں قرآن مجید کی تلاوت کرتے رہا کرو، وہ بادل سکینہ تھا جو قرآن مجید کی وجہ سے نازل ہوا تھا۔ مدنی چینل کے ناظرین، برکتوں کی کس کو ضرورت نہیں؟ کون چاہتا ہے کہ اطمینان نہ ملے؟ کون چاہتا ہے کہ میرا دل سکون میں نہ آئے؟ اگر ہم اطمینان چاہتے ہیں، سکون چاہتے ہیں، اگر ہم یہ چاہتے ہیں کہ ہمارے گھر میں بھی اللہ تبارک و تعالی کی بارگاہ سے برکات کا نزول ہونے لگے، تو جی ہاں، قرآن مجید کی تلاوت کو لازم پکڑ لیجئے، سورہ کہف پڑھیے اور قرآن مجید فرقان حمید کی دیگر سورتوں کی تلاوت اپنے گھر میں کیجئے، تاکہ ہمیں بھی دلی سکون اور اطمینان حاصل ہو جائے اور ہمارا گھر بھی ایسا گھر بن جائے کہ جہاں اللہ تبارک و تعالی کی رحمتیں اور برکتیں چھما چھم برسا کرتی ہیں۔ اس سورہ مبارکہ میں مختلف واقعات کو بیان کیا گیا ہے، بطور خاص اصحاب کہف کا واقعہ موجود ہے۔ اصحاب کہف کے واقعہ سے جو ہمیں درس ملتا ہے، صرف وہی میں آپ کے سامنے عرض کر دیتا ہوں۔ اس واقعہ سے ان لوگوں کی ایک بہترین مثال ہمارے سامنے آ جاتی ہے جو اپنے دین اور عقیدے کی حفاظت کے لیے اپنا وطن، اپنے عزیز و اقارب، اپنے رشتہ دار، اپنے دوست احباب، اپنے مال و اسباب تمام کے تمام چھوڑ دیتے ہیں، کیونکہ اصحاب کہف چند نوجوان یہ مسلمان تھے جو کہ ایک بت پرست بادشاہ سے اپنے دین کی حفاظت کی خاطر سب کچھ چھوڑ کر ایک غار میں پناہ گزین ہو گئے تھے۔ انہوں نے اپنے دین کو بچا لیا، انہوں نے اپنے ایمان کو جو اللہ تبارک و تعالی کی رحمت سے انہیں ملا تھا اسے محفوظ کر لیا۔ اس پارہ میں اللہ تبارک و تعالی نے حضرت موسیٰ علی نبینا و علیہ الصلاۃ والسلام اور حضرت خضر علی نبینا و علیہ الصلاۃ والسلام کا ایک واقعہ بھی ذکر فرمایا، آئیے سماعت فرمائیے۔ ایک روایت ہے کہ جب فرعون اپنے لشکر کے ساتھ دریائے نیل کے اندر یہ غرق ہو گیا اور حضرت موسیٰ علی نبینا و علیہ الصلاۃ والسلام کو بنی اسرائیل کے ساتھ مصر میں جب دوبارہ قرار نصیب ہوا، تو ایک دن حضرت موسیٰ علی نبینا و علیہ الصلاۃ والسلام بنی اسرائیل کی ایک جماعت کے اندر تشریف فرما تھے اور آپ نے انتہائی شاندار واعظ فرمایا، تقریر کی۔ اس کے بعد کسی نے آپ سے ایک سوال کیا، کہنے لگا کیا آپ سے کوئی بڑا عالم موجود ہے؟ تو حضرت موسیٰ علی نبینا و علیہ الصلاۃ والسلام نے فرمایا کہ نہیں، تو اللہ تبارک و تعالی نے اپنے کلیم حضرت موسیٰ علی نبینا و علیہ الصلاۃ والسلام کی طرف وحی فرمائی اور ارشاد فرمایا کہ اے موسیٰ علیہ الصلاۃ والسلام، تم سے بڑے عالم حضرت خضر علیہ الصلاۃ والسلام ہیں۔ حضرت خضر علیہ الصلاۃ والسلام کی جو کنیت ہے ابو العباس ہے، یہ اللہ کے نبی ہیں، ان کا نام اصل بلیہ ہے اور ان کے والد کا نام ہے ملکان۔ بلیہ اصل میں سریانی زبان کا لفظ ہے، عربی میں اس کا ترجمہ احمد بنتا ہے۔ خضر ان کا لقب ہے اور اس لفظ کو تین طرح علماء نے فرمایا کہ پڑھ سکتے ہیں، خضر، خضر اور خضر۔ اصل میں یہ جہاں بھی بیٹھ جاتے تو آپ کی برکت سے وہاں پر ہری ہری گھاس اگ جاتی تھی، اس لیے لوگ ان کو خضر کہنے لگے۔ بعض عارفین نے یہ فرمایا ہے جو مسلمان ان کا اور ان کے والد کا نام اور ان کی کنیت کو یاد رکھے تو انشاءاللہ اس کا خاتمہ ایمان پر ہوگا۔ ابو العباس بلیہ بن ملکان، آپ بھی یاد رکھیے تاکہ اللہ تبارک و تعالی اس کی برکت سے ہمارا خاتمہ بھی ایمان پر فرمائے۔ بہرحال حضرت موسیٰ علیہ السلام نے اللہ تبارک و تعالی سے دریافت کیا کہ حضرت خضر سے ملنے کی کیا صورت ہو سکتی ہے۔ اللہ تبارک و تعالی نے ایک مچھلی کو ان کی ملاقات کی علامت قرار دے دیا اور فرما دیا کہ جہاں پر یہ مچھلی آپ سے گم ہو جائے تو سمجھ لیں اسی مقام پر آپ کی ان سے ملاقات ہو جائے گی۔ इसके बाद हजरत मूसा अलैहि सलाम अपने खादिम और अपने शगिर्द खास हजरत यूशा बिन नून अलैहि सलाम को अपने साथ लेकर मजमाउल बहरैन के सफर के लिए निकल पड़े। हजरत मूसा अलैहि सलाम चलते चलते जब बहुत दूर चले गए तो एक जगह पर आप आराम फरमाने के लिए ठहर गए। उसी जगह पर वो मछली के जिसे हजरत खजर अलैहिस्सलातु वस्सलाम की मुलाकात के लिए अलामत करार दिया गया था, वो तड़प कर उस टोकरे से के जिसमें रखी गई थी वो बाहर निकली और समुंदर में कूद गई और जिस जगह पानी में डूबी वहां पानी में एक सुराख बन गया। हजरत मूसा अला नबीना वाली सलातु वस्सलाम जब नींद से बेदार हुए तो आपने सफर का इरादा फरमाया और दोनों हजरात चलने लगे। दोपहर के खाने का जब वक्त आ गया तो अपने शागिर्द हजरत यूशा बिन नून अलैहिस्सलाम से फरमाया कि वो मछली ले आओ। तो आपके शागिर्द कहने लगे, मैं तो भूल गया था, असल में हुआ ये कि जिस मकाम पर हमने आराम किया था वहां पर मछली तो गुम हो गई थी। हजरत मूसा अला नबीना वाली सलातु वस्सलाम फरमाने लगे कि उसी जगह की तो हमें तलाश थी, लिहाजा अपने कदमों के निशानात पर वापस लौटे। जब वहां पर पहुंचे तो देखा कि वहां पर एक नौरानी शख्सियत कपड़ों में लिपटी हुई मौजूद है। वो हजरत खिजर अला नबीना वाली सलातु वस्सलाम थे और आपकी वहां पर इनसे मुलाकात हो गई। वहां पर कुछ गुफ्तगू के बाद हजरत मूसा अला नबीना वाली सलातु वस्सलाम ने फरमाया कि ऐ खिजर, क्या आप मुझे इजाजत देते हैं कि मैं आपके पीछे पीछे चलूं ताकि अल्लाह तबारक व ताला ने आपको जो उलूम दिए हैं आप कुछ वो मुझे भी तालीम फरमा सकें। तो हजरत खिजर अला नबीना वाली सलातु वस्सलाम ने कहा कि आप मेरे साथ सबर न कर सकेंगे। हजरत मूसा अलैहि सलाम ने फरमाया कि मैं इंशा अल्लाह सबर करूंगा और कभी भी कोई नाफरमानी नहीं करूंगा। हजरत खिजर अलैहि सलातु वस्सलाम ने कहा कि फिर शर्त यह है कि आप मुझसे किसी बात के मुतालिक सवाल नहीं करेंगे यहां तक कि मैं आपको खुद ना बता दूं। गर्ज इसी अहद के साथ इन दोनों हजरात को हजरत खजर अलैहिस्सलाम ने अपने साथ ले लिया और अपने साथ लेकर समुंदर के किनारे किनारे चलने लगे, यहां तक कि एक किश्ती पर नजर पड़ी और किश्ती वालों ने इन तीनों साहिबान को किश्ती में सवार कर लिया। किश्ती का किराया भी नहीं मांगा। जब ये लोग किश्ती में बैठ गए तो हजरत खजर अलैहिस्सलाम ने अपने झोले में से एक कुल्हाड़ी निकाली और किश्ती का एक तख्ता उखाड़ दिया, यानी उसे फाड़ दिया और समुंदर में फेंक दिया। ये मंजर देखकर हजरत मूसा अलैहिस्सलाम बर्दाश्त न कर सके और हजरत खजर अलैहिस्सलाम से ये सवाल कर बैठे, अखरक्तहा लितुगरिका अहलहा लकद जित शैयन इमरा, क्या तुमने उसे इसलिए चीरा कि इसके सवारों को डुबो दूं? बेशक तुमने एक बुरी बात की है। हजरत खिजर अलैहिस्सलाम ने कहा कि क्या मैंने आपसे कहना दिया था कि आप सबर न कर सकेंगे? हजरत मूसा अलैहिस्सलाम ने माजरत चाही और फरमाया कि मैं सवाल न करना ये भूल गया था, इसलिए मैं सवाल कर बैठा, लिहाजा आप मेरी भूल पर गिरफ्त ना कीजिए और मेरे काम में मुश्किल ना डालिए। फिर ये दोनों हजरात कुछ दूर आगे चले तो हजरत खिजर अलैहिस्सलाम ने एक नाबालिग बच्चे को देखा जो अपने बाप का इकलौता बच्चा था, गला दबा दिया, जमीन में पटक दिया और उसे कत्ल कर दिया। इस वाकये के बाद हजरत मूसा अलैहिस्सलाम चुप ना रह सके और आप एक सख्त लहजे में कहने लगे, अकतलत नफ्सन ज़कियतन बिगैरी नफ्सिन लकद जित शैयन नुकरा। मूसा अलैहिस्सलाम ने कहा, क्या तुमने एक सुथरी जान बे किसी जान के बदले कत्ल कर दी? बेशक तुमने एक बहुत बुरी बात की है। हजरत खिजर अलैहिस्सलाम ने फिर यही जवाब दिया कि मैं आपको कह चुका हूं कि आप मेरे साथ हरगिज सबर न कर सकेंगे। मूसा अलैहिस्सलाम ने फरमाया कि अच्छा, अब अगर इसके बाद आपसे कुछ पूछूं तो आप मेरे साथ ना रहिएगा। इसमें शक नहीं कि मेरी तरफ से आपका उजर तो पूरा हो चुका है कि पहले भी मैंने सवाल किया था और आपने मुझे मोहलत दी है, लेकिन मैं फिर गुजारिश करता हूं कि आप मुझे मजीद अपने साथ चलने दीजिए। आगे चलते रहे, गांव आ गया। उस बस्ती में जब दाखिल हुए तो गांव वालों ने इनकी मेहमान नवाजी नहीं की, खाने के लिए कुछ ना दिया। हजरत खिजर अलैहिस्सलाम ने एक दीवार को देखा जो गिरने वाली थी, इसमें आजम पढ़कर उस गिरने वाली दीवार को आपने सहारा दिया और सीधा कर दिया। हजरत मूसा अलैहिस्सलाम गांव वालों की बद अखलाकी से बेजार तो थे ही, आपको गुस्सा आ गया, बर्दाश्त न कर सके, फरमाने लगे लव शित लत्तखस्त अलैहि अजरा, तुम चाहते तो इस पर कुछ मजदूरी ले लेते। ये सुनकर हजरत खिजर अलैहिस्सलाम ने कह दिया कि अब मेरे और आपके दरमियान जुदाई का वक्त है, हाजा फिराकु बैनी व बैनिक, और जिन चीजों को देखकर आप सबर ना कर सके थे मैं उनका राज भी आपको बता देता हूं, तो फिर सुनिए। और फरमाया कि पहला वाकया जो पेश आया वो किश्ती में पेश आया था, जिसमें किश्ती का एक तख्ता हजरत खिजर अला नबीना वाले सलातो वसलाम ने उखाड़ दिया और समुंदर में फेंक दिया। फरमाया असल में ये किश्ती 10 मिस्कीन भाइयों की थी, जिनमें 5 अपाहज और 5 काम करने वाले, और हमें छोड़कर जब ये वापिस आते तो रास्ते में एक जालिम और जाबिर बादशाह था, जिस शख्स के पास अच्छी और नई किश्ती होती उनसे छीन लेता और जिसमें कोई ऐब होता उसको छोड़ देता। जब ये वापिस आते इनकी किश्ती नई थी और अच्छी थी, बगैर ऐब के थी, वो इनसे छीन लेता, मैंने उसमें ऐब पैदा कर दिया ताकि इनकी किश्ती इनके पास ही मौजूद रहे और रब्बे कायनात इस किश्ती से इन्हें कसब करने की तौफीक देता रहे। और जो बच्चे को कत्ल करने का वाकया था उसमें दरअसल हकीकत यह थी कि यह भी मैंने अल्लाह तबारक व ताला के हुक्म से ही ऐसा किया। इस बच्चे के मां बाप मुसलमान थे और हमें डर हुआ कि वो बड़ा होकर इन्हें भी सरकशी और कुफर में डाल देगा और वो लड़के की मोहब्बत में दीन से फिर जाएंगे और गुमराह हो जाएंगे, इसलिए हमने चाहा कि इनका रब इससे बेहतर गुनाहों और निजासतों से पाक और साफ सुथरी औलाद अता फरमाए। इस बात के पेशे नजर इसे कत्ल कर दिया गया। और तीसरी बात, फरमाया कि बिला उजरत जो दीवार दुरुस्त की गई, इसमें हकीकत यह है, अल्लाह करीम कुरान में फरमाता है वअम्मल जिदारु फकान लिगुलामैन यतीमैन फिल मदीना وكان تحته كنز لهما وكان ابوهما صالحا فاراد ربك ان يبلغا اشدهما ويستخرجا كنزهما رحمه من ربك وما فعلته عن امري ذلك تاويل ما لم تستطع عليه الصبر। حضرت خضر علیہ الصلوۃ والسلام نے اپنے تیسرے واقعے کی جو حکمت ہے وہ اس آیہ مبارکہ میں بیان فرمائی और फरमाया बहरहाल जो दीवार का ताल्लुक है वो शहर के 2 यतीम लड़कों की थी और इसके नीचे खजाना था, अगर ये दीवार गिर जाती खजाना जाहिर हो जाता और लोग इसको ले उड़ते और ये 2 जो बच्चे थे ये महरूम रह जाते। अल्लाह तबारक व ताला को ये बात पसंद न आई और ये पसंद न आने की वजह यह है कि इनका बाप नेक आदमी था, यानी वालिदैन की नेकी औलाद को पहुंच जाती है और बाप की नेकी की वजह से अल्लाह तबारक व ताला ने मुझे हुक्म दिया, मैंने दीवार को सीधा कर दिया और दीवार के सीधा हो जाने से वो खजाना महफूज हो गया। अब जब ये बच्चे बड़े हो जाएंगे और इस काबिल पहुंच जाएंगे कि अपने माल से नफा हासिल कर सके तो तब अल्लाह तबारक व ताला ये खजाना इनको अता फरमा देगा। मदनी चैनल के नाजरीन मजीद इस पारे में एक सूरह मुबारका है जिसका नाम है मरियम, यह मक्का मुकरमा में नाजिल हुई। इस सूरह मुबारका में 6 रुकू हैं और 98 आयात बजीनात हैं। इस सूरह मुबारका में अल्लाह तबारक व ताला ने हजरत मरियम रदी अल्लाह ताला अन्हा की अजमत को बयान किया और आपके वाकयात का तस्किरा है। हजरत ईसा अला नबीना अलैहि सलातो व सलाम की विलादत का वाकया भी इसी में बयान किया गया और हजरत मरियम रदी अल्लाह ताला अन्हा से निस्बत की वजह से इस सूरह मुबारका का नाम भी मरियम रख दिया गया। हजरत ईसा अलैहि सलाम की विलादत का वाकया भी बयान किया गया कि अल्लाह तबारक व ताला ने फितरी तरीके से, जुदागाना तरीके से اپنی نیک بندی حضرت مریم رضی اللہ تعالی عنہا سے اپنے بندے حضرت عیسیٰ علی نبینا و علیہ الصلوۃ والسلام کو بن باپ کے پیدا فرما دیا کہ انسان کو پیدا کرنا مرد و عورت کے ملاپ پر ہی موقوف نہیں ہے، بلکہ اللہ تبارک و تعالی چاہے تو مرد و عورت کے ملاپ کے بغیر بھی انسان کو پیدا فرما سکتا ہے، اور خالق حقیقی اللہ تبارک و تعالی ہی ہے۔ حضرت عیسیٰ علیہ الصلوۃ والسلام کی ولادت کے وقت حضرت مریم رضی اللہ تعالی عنہا کو دی جانے والی تسلی اور ان پر کیے جانے والے انعامات کا ذکر بھی اس سورہ مبارکہ میں موجود ہے۔ یہ بیان کر دیا گیا کہ حضرت عیسیٰ علی نبینا علیہ الصلوۃ والسلام کی ولادت کی وجہ سے حضرت مریم رضی اللہ تعالی عنہا نے کس طرح لوگوں کے تان و تشنی اور ملامت کا سامنا کیا، اور کس طرح حضرت عیسیٰ علی نبینا علیہ الصلوۃ والسلام نے جھولے میں مہد میں اپنی والدہ رضی اللہ تعالی عنہا کی پاک دامنی کو بیان کیا اور پھر اپنی نبوت کا اعلان بھی فرما دیا اور ارشاد فرمایا، قال انی عبد اللہ آتانی الکتاب وجعلنی نبیا وجعلنی مبارکاً اینما کنت واوصانی بالصلاۃ والزکاۃ ما دمت حیا وبرًا بوالدتی ولم یجعلنی جبارًا شقیا والسلام علی یوم ولدت ویوم اموت ویوم ابعث حیا۔ بچے نے فرمایا، میں ہوں اللہ کا بندہ، اس نے مجھے کتاب دی اور مجھے غیب کی خبریں بتانے والا نبی کیا، اور اس نے مجھے مبارک کیا میں کہیں بھی ہوں، اور مجھے نماز و زکات کی تاکید فرمائی جب تک جیوں، اور اپنی ماں سے اچھا سلوک کرنے والا، اور مجھے زبردست بدبخت نہ کیا۔ اس کے بعد ہے سورہ طہٰ، یہ مکہ مکرمہ میں نازل ہوئی، اس میں 8 رکوع اور 135 آیات بینات ہیں۔ سورہ طہٰ میں اللہ تبارک و تعالی نے اپنی وحدانیت کو، اپنی توحید کو بیان فرمایا، یعنی اس میں دین کے بنیادی عقائد کا ذکر موجود ہے۔ اللہ کی توحید بھی ہے، اس کی قدرت بھی ہے، اس کے علاوہ نبوت کا ذکر بھی ہے، مرنے کے بعد دوبارہ اٹھائے جانے یعنی زندہ کیے جانے کا تذکرہ بھی ہے، اعمال کی جزا و سزا ملنے وغیرہ کے بارے میں مختلف دلائل سے ثابت بھی کیا گیا ہے۔ اور اس سورہ مبارکہ میں اللہ تبارک و تعالی نے حضرت موسیٰ علی نبینا و علیہ الصلوۃ والسلام اور فرعون کا واقعہ تفصیل کے ساتھ ذکر فرمایا ہے۔ اور مدنی چینل کے ناظرین، اس سورہ مبارکہ میں اس کے علاوہ بھی اور بہت کچھ ہے، لیکن ہمارے آج کے سلسلے کا وقت اختتام کو پہنچ چکا ہے۔ مدنی چینل کے ناظرین، آپ خود بھی کوشش کیجئے، رمضان المبارک کی بہاروں سے اور برکتوں سے فائدہ حاصل کیجیے، روزانہ کی بنیاد پر تلاوت کریں، کچھ ہو سکے تو قرآن مجید فرقان حمید کی آیات مجینات کا ترجمہ اور تفسیر صراط الجنان سے پڑھ لیجئے، تاکہ پتہ چل سکے کہ اللہ تبارک و تعالی نے قرآن مجید فرقان حمید میں جو ہر رطب و یابس کا ذکر کیا ہے، ہر خشک اور ہر تر کا ذکر، وہ کیا کیا ہے جو رب کریم نے اس قرآن میں نازل فرمایا ہے۔ اللہ تبارک و تعالی ہم سب کو عمل کرنے کی بھی توفیق نصیب فرمائے۔ آمین بجاہ نبی الامین، صلی اللہ تعالی علیہ وآلہ وصحابہ وبارک وسلم۔
ہے رمضان میں آتی نماز تراویح، سنو کیا سکھاتی نماز۔